بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم اما بعد آپ حضرات کے سامنے یہ بات آتی رہی ہے ایک خالق ہے اور باقی سب کے سب مخلوق مخلوقات میں مکلف مخلوق ہونے کی حیثیت سے انسان اور جنات احکام تو فرشتوں کو بھی دیے جاتے ہیں لیکن ان میں سراسر خیر والا ہی پہلو ہوتا ہے اور وہ نافرمانی نہیں کرتے ہیں خاصے کہ اس کے خلاف میں ان میں کوئی جذبہ نہیں پایا جاتا مخلوقات میں پوری چیزیں جتنی ہیں انسانوں اور جنوں کو چھوڑ کر وہ سب کے سب اللہ کی تسبیح میں اور اللہ کی عبادت میں مشغول ہیں لیکن ان کا اللہ کی تسبیح میں مشغول رہنا یا عبادت میں مشغول رہنا وہ تکوینی نظام کے تحت ہے اس کے خلاف نہیں کر سکتے انسان میں دونوں قسم کے تقاضے رکھے ہوئے خیر کا بھی شر کا بھی بھلائی کا بھی برائی کا بھی فرما برداری کا بھی نافرمانی کا بھی جس چیز کو کرنے کے لیے کہا گیا کر بھی سکتا ہے نہیں اس کے خلاف کرنا چاہے تو اس کے خلاف بھی کر سکتا پورا جو امتحان ہے وہ یہی کر سکنے نہیں کر سکنے کی جو اس کے اندر اللہ تعالی نے خاصیت رکھ رکھی ہے اسی پر سارا دار و مدار ہے کامیابی کا ناکامی کا نجات کا ہلاکت کا سرخ روئی کا سیاہ روئی کا سرخ روئی تو اکثر سنتے رہتے ہوں گے سیاہ روئی سنتے نہ سنتے معلوم سیاہ روئی بولے تو کالی روئی سمجھیں گے سرخ روئی بولے تو لال روئی سمجھیں گے روح چہرے کو بولتے ہیں سرخ روئی سربلندی اور سیاہ روئی سر نگونی عزت یا ذلت کامیابی یا ناکامی ہلاکت یا نجات اللہ کی رحمت سے نزدیکی یا دوری یہ سب کے سب جس چیز پر ہے وہ یہ اختیار کے اوپر ہے آپ چاہیں تو اللہ کا حکم پورا کریں چاہے تو خلاف ورزی کریں چاہے تو اللہ کی منع کی بھی چیز سے بچ جائیں چاہے تو ارتکاب کر لیں یہ اختیار دیا گیا اور بتلا دیا گیا ہے ہم جو کرنے کو کہیں کرو گے تو کامیاب ہو جاؤ ہم جو نہیں کرنے کو کہیں گے تو نہیں کرو گے تو کامیاب ہو جاؤ جو کرنے کو کہیں نہیں کرو گے تو ناکام ہو جاؤ نہیں کرنے کو کہیں کرو گے تو ناکام ہو جاؤ یہ ایک موٹا اسلام کا اس فائدہ ہے سمجھ لینا چاہیے اب اس میں ہمارے ذمے بنیادی طور پر دو کام ہیں جو لگائے گئے ایک اللہ کا منشا کیا ہے اپنے ان کے اپنے بارے میں دوسرا ان کا منشا کیا ہے ان کی مخلوق کے بارے میں وہ پورا کرنے کے لیے مدد خالق کا بھی حق ادا کرنا مخلوق کا بھی حق ادا کرنا اسی کو سمجھانے کے لیے کہتے ہیں حقوق دو قسم کے ہیں، بندوں کے حقوق، اللہ کے حقوق. بندوں کے حقوق ادا کریں گے تو علم کی روشنی ہی میں ادا کر سکتے ہیں. اللہ کے حقوق ادا کرو گے تو علم کی روشنی ہی میں ادا کر سکتے. اس کا مطلب یہ ہوا کہ علم کے بغیر نہ حق اللہ ادا ہو سکتا ہے نہ حق العبد. اللہ ہی کے حقوق ادا ہو سکتے ہیں، نہ بندوں کے ہی حقوق ادا ہو سکتے ہیں. دونوں کے حقوق کو ادا کرنے کا اہتمام کرنا، اس کے ہم ذمہ دار ہیں، اس کے ہم مکلف ہیں، اسی کا ہم کو حکم دیا گیا ہے. ایسا نہیں ہے کہ ہم کو نماز کا حکم دیا گیا ہے، نماز ہی میں رہ جائیں، ہم نماز سے نکلتے ہی نہیں. یہ حکم نہیں ہے. اور ایسا بھی نہیں ہے کہ بندوں کے حقوق ادا کرنے کا حکم دیا گیا ہے تو بندوں کے حقوق کے ادا کرنے میں اتنا مشغول ہو گئے، اتنا مشغول ہو گئے کہ اب اللہ کے حق کے ادا کرنے کی فرصت ہی نہیں ہے. اور یہ دو قسم کی بیماریاں اس وقت میں پائی جا رہی ہیں لوگوں. کسی سے کہو کہ بھائی نماز کا وقت آ جائے، کاروبار چھوڑو نماز کو آ جاؤ، تو اس کے پاس میں چونکہ علم نہیں ہے اس کے نتیجے میں یوں کہتا ہے حلال کمانا بھی تو فرض ہے نا، وہ بولتا ہے. اب اسے یہ نہیں مانا بیچارے کو کہ ہمارا حلال کمانا فرض ہونے کا وقت کون سا ہے اور دوسرے حکم کو پورا کرنے کا وقت کون سا ہے، اس کو معلوم نہیں، علم نہیں ہے اس. جبکہ حدیث شریف میں آیا ہے کہ ایک فریضے کے بعد دوسرا فریضہ حلال کمانا ہے. ایک فریضے کو چھوڑ دیا، دوسرے فریضے کو پکڑ لیا، اس کا نام بندگی نہیں ہے. دونوں کے حقوق ادا کرنا، اللہ کے بھی حقوق ادا ہوں، بندوں کے بھی حقوق ادا. اب کسی سے کہہ دیا جائے کہ بھائی ماشاءاللہ نمازیں بھی خوب پڑھتے ہیں، تلاوت بھی خوب کرتے ہیں، ذکر بھی خوب کرتے ہیں، ایسی صورت میں جاؤ تھوڑی ماں باپ کی بھی خدمت کرو، بیوی بچوں کے بھی حقوق ادا کرو. وہ سمجھتے ہیں کہ نہیں، نماز سے ذکر سے روک رہے ہیں لوگ، لا علمی کی وجہ سے ایسا کرتے ہیں. یہ دو قسم کی چیزیں پیدا ہو گئیں. کچھ وہ ہیں جو پوری طریقے سے دنیا کی طرف متوجہ ہو گئے، اور بہت تھوڑے ہیں وہ جو دین کی طرف متوجہ ہوئے تو ایسا متوجہ ہو گئے کہ اب ان کو دوسروں کے حقوق سے کوئی سروکار نہیں، لینا دینا نہیں. اور شاید ماضی میں سلسلے کی مثالیں بہت زیادہ تھیں، اس کے نتیجے میں لوگوں کو یہ غلط فہمی ہو گئی کہ یہ احسانی تعلیمات، تصوف کی تعلیمات، خانقاہوں کا نظام، یہ سب کا سب گوشہ نشینی سکھاتا ہے. بھائی وہ تعلیم کئی کی تعلیم ہے جس میں اللہ جل شانہ کے بہت سارے احکام کو چھوڑ دیا گیا. ہر چیز کا ایک وقت ہے، اس موقع پر اس کام کو کرنا ہے، اس کا نام بندگی. اس کے خلاف کر سکنے کی اپنے اندر استعداد موجود ہے، لیکن اپنے اس اختیار کو، خلاف کرنے والے اختیار کو ترک کر کے جو اللہ کا منشا ہے، اللہ کے حبیب صلی اللہ علیہ وسلم کی تعلیم ہے، اس منشے کو پورا کرنا، یہی ہے کامیابی کا معیار سمجھ لیجیے. اب میری زندگی صحیح چل رہی ہے یا نہیں، کسی کو خیال ہو جاتا ہے، بلکہ کبھی کبھی پوچھ بھی لیتے لوگ، میں صحیح ہوں، میں ہوں صحیح چل رہا ہوں کہ نہیں چل رہا ہوں، ایسا پوچھ لیتے لوگ. اب صحیح چل رہا ہوں کہ نہیں چل رہا ہوں، اس کو تو خود اپن دیکھ لینا چاہیے کہ میں ہر موقع پر اللہ رسول کا جو حکم ہے اسے پورا کر رہا ہوں کہ نہیں کر رہا ہوں. کر رہا ہوں تو صحیح چل رہا ہوں، نہیں کر رہا ہوں تو صحیح نہیں چل رہا. ہر موقع کا جو حکم ہے، और उसकी तरफ प्यार लगना जरूरी है। खालिक के भी हुकूक अदा करें, बंदों के भी हुकूक अदा करें, ये दो जिम्मेदारियां हमारे ऊपर डाली गई और यही इम्तियाज है हजरत इंसान पूरी की पूरी मखलूकात। वरना कोई आदमी जायज नाजायज देख ही नहीं रहा, वो तो हैवान की तरह है कि अपने खेत में भी चर जाता है दूसरे के खेत में भी चर जाता है, अपनी चीज भी इस्तेमाल कर लेना दूसरे की चीज भी इस्तेमाल कर लेना, तो उसमें और उस हैवान में क्या फर्क है जो अपने खेत में भी चरता है दूसरों के खेत में भी चर जा रहा है। वो हैवान में ये शोर नहीं है कि ये मेरे इस्तेमाल की चीज है वो उस मेरे इस्तेमाल की चीज नहीं है, इस वास्ते कसूरवार नहीं है। वो खेत में जाने देने वाला जो जानवर का मालिक है ना उन्हें कसूरवार, दूसरी जगह जाने क्यों दिया उसको रोका क्यों नहीं, वो तो मुकल्लफ नहीं आए वहां, हम मुकल्लफ हैं। इस एतबार से अगर देखा जाए तो ये समझ में आएगा कि साहब जब आदमी इस पोजीशन पर आता है कि वो सही क्या है गलत क्या है हलाल क्या है हराम क्या है जायज क्या है नाजायज क्या है, जब इसकी उठा के बाला ऐसा रख देता है तो सतह के एतबार से उसकी सतह से नीचे आ जाता है। बुलाए के कला नाम बल हम अफजल, चौपाइयों जैसे है बल्कि चौपाइयों से भी ज्यादा सही रास्ते से हटे हुए। इसी तरह आप देखेंगे एक शख्स वो है जो अपने फायदे के लिए अपनी ख्वाहिश की तकमील के लिए उसको चीर देता है उसे फाड़ देता है उस पर हमला कर देता है अपने फायदे के लिए, तो उसमें और उस हैवान में क्या फर्क है जो जंगलों में रहने वाला है और दीगर हैवानात के ऊपर हमला करके उनको चीर फाड़ के अपनी गिजा हासिल कर लेता है अपनी जरूरतों की तकमील कर लेता है, उसमें और इसमें क्या फर्क हो। बल्कि आप देखेंगे तो आपको ये समझ में आएगा कि साहब उसको तो इसका हुक्म ही नहीं दिया गया है कि उसके ऊपर हमला मत कर उसके ऊपर हमला मत कर, हमको हुक्म दिया गया है कि किसी की इज्जत पे हमला ना करो आबरू पे हमला ना करो किसी की जान माल को ना हक हासिल न करो, उसका हमको हुक्म दिया गया। इस वास्ते अगर आदमी इस रुख पर जाता है तो उससे भी ज्यादा खराब हालत वाला। ऐसे ही आप देखेंगे कि साहब एक आदमी वो होता है कि अपना फायदा तो कुछ भी नहीं होता मगर ऐसा इकदाम कर बैठता है कि दूसरे का नुकसान हो जाता है। अपना फायदा कुछ नहीं होता दूसरे का नुकसान हो जाता, बिच्छू ने डंक मार दिया पेट थोड़ा ही बढ़ जाता, सांप ने काट लिया पेट थोड़ा ही बढ़ता उसका, अरे दूसरा तड़पना पड़कना शुरू हो जाता। ऐसे इंसानों में भी एक ग्रोह वो होता है, कुछ ऐसे अफराद होते हैं कि जो बैठे बैठा है कभी उनको तकलीफ दे दिए कभी उनको तकलीफ दे दिए कभी कोई ऐसा जुमला बोल दिए कि उसकी वजह से उसमें गैर मामूली उसे उसने अजियत महसूस करने शुरू कर दी, तो अब इसमें और उस जानवर में क्या फर्क है। इसलिए अपनी ये जो खसूसियत है पूरी की पूरी मखलूकात पर वो ये है कि हमको बनाया गया है मुकल्लफ, और मुकल्लफ के माना ही आते हैं तकलीफ दिया हुआ। अब जो चीज ये करना चाह रहा है उसको शरीयत मना कर दिए कि मत करो तो इसे थोड़ी सी तकलीफ होती, कोई चीज खाना चाहता है शरीयत मना करती है कि नहीं इसे मत खाओ हमारे लिए जायज नहीं है थोड़ी तकलीफ होती, कोई चीज पीना चाहता है शरीयत कहती है कि ये मत पियो इससे थोड़ी सी तकलीफ होती, आराम करना चाहता है शरीयत कहती है खड़े हो जाओ थोड़ी सी इबादत कर लो इससे थोड़ी सी तकलीफ होती, हमारे साथी क्या बोलते हैं, हम लोग राया सुलूक तय करना चाहते हैं, अच्छे बन जाना चाहते हैं, मगर कुछ ऐसी कैफियत हो जाना कि शरीयत पे चलने में कोई तकलीफ न होना, और शरीयत के आकाम के नाम है आकाम तकलीफी, या आकाम शरीयत का दूसरा नाम क्या है, आकाम तकलीफी या तकलीफ न होना बोलता है। इसलिए माज़र दोस्तों, जो बात ज़हन में रखने की वो ये कि मुझमें और कायनात की तमाम चीजों में जो बुनियादी फर्क है, वो फर्क इसी वजह से है कि मुझमें खिलाफ करने की इस्तेदाद है, उसके बावजूद मैं अल्लाह के मंशे के खिलाफ नहीं करता। जैसे सेंधी पीने का काम है, समझ देखता सैकड़ों हजार लोग शाम में रोजाना पीते हैं। मैं तो सुना कि बहुत आजकल तो बाल बाल लोग 25,000 की एक एक बॉटल पी रहे हैं शराब वराब की, और वो भी इतना नाकिस माल रहता सुना कि हुकूमत भी उसकी अहमियत नहीं होने की वजह, जरूरत नहीं होने की वजह से 100 रुपये की बॉटल को 77 रुपये का टैक्स लगाती करती, उसके बावजूद बढ़ रहा है वो ऐसा। अब शरीयत ने मना कर दिया, अब हम जो बच रहे हैं ना अपने अख्तियार से, पीना चाहे तो उसका भी अख्तियार हासिल। ये जो हमारे अंदरून में खसूसियत मौजूद है, इस खसूसियत ही की वजह से ये पूरी मखलूक में सबसे मुकर्रम बनता है, और इसी खसूसियत की वजह से ही ये बसावकात परहेजगाराना जिंदगी इख्तियार करके फरिश्तों से भी ऊंचा हो जाता है, बहुत ऊंचा मकाम है। अब हम लोग ये खसूसियत खो दिए, और ये बात मुसलसल आपको बताई जा रही है कि भाई ये रास्ता जो है ये मुजाहदे के बगैर तय नहीं होता। अब ये मुजाहदा क्या हमारे साथियों को समझ में नहीं आ रहा है, वो आकाम तकलीफिया तो समझ में आ गया ना, वो तकलीफ बर्दाश्त कर लेने का नाम ही मुजाहदा है, वो हुक्म को बर्दाश्त कर लेने का नाम ही मुजाहदा है, और इसके बगैर रास्ता तय नहीं होता। बंदे में अब्दियत नहीं आ सकती इसके बगैर। बहुत बच्चों को ये हो ख्याल बार बार होता रहता है, बार बार बोलते रहते हैं, बोलते हमेशा बेकू नामुनासिब बातें जहन में आती रहती हैं, बुराई का ख्याल आता और ये होता और वो होता, ख्वाहिश उभरती, अफसानी जज्बात उभरते हैं। इसके बोलने से ऐसा अंदाजा होता है वो ये चाहता है कि कोई बुरा ख्याल उसे आना ही नहीं, कोई बुरा जज्बा उसमें उभरना ही नहीं, और किसी बुराई की तरफ उसका मैलान और रुझान होना ही नहीं। उसके कहने से ये अंदाजा होता है कि वो ऐसा चाहता है। अब इस सूरत में हुआ ही नहीं कोई ऐसा तकाजा, तो फिर फरिश्ते में हमारे में क्या फर्क रहेगा? फरिश्ते में मुखालफत दूसरा, उसकी दूसरी सिमत का जज्बा है ज नहीं, ला यासून अल्लाह मा अमरहुम व यफअलून मा युअमरून, फरिश्तों की खसूसियत। हमको यह चीज कह को मिली, हमको ये चीज इस बात से मिली कि तकाजा पैदा हुआ तो तकाजे को दबाएंगे तो तरक्की होगी, वो तो नहीं रहा तो तरक्की कहां से मिल सकती। इस बात से समझना चाहिए कि जितने हालात हमारे ऊपर आते हैं, हजरत सूफी साहब रहमतुल्लाह अलैह के जुमला अच्छी तरीके से जहन में रख लीजिए, इसी पर मैं गुफ्तगू को खत्म कर रहा हूँ। हजरत रहमतुल्लाह अलैह फरमाते थे, जितने नागवार हालात हमारे ऊपर आते हैं हमारी तबीयत के खिलाफ हो सकते हैं, जितने नागवार हालात पेश आते हैं हमारी तबीयत के खिलाफ हो सकते हैं, लेकिन हमारी तरबियत के खिलाफ नहीं हो। ये जुमला याद रखना, तबीयत के खिलाफ है मगर हमारी तरबियत के खिलाफ नहीं है। आपने एक चीज चाही वो नहीं हुई, तबीयत के खिलाफ हो गया, लेकिन मेरी उसमें तरबियत छुपी हुई। ایک چیز میں چاہ رہا ہوں مجھے نہیں ملی, میری طبیعت کے خلاف, لیکن میری تربیت کے خلاف نہیں. ایک چیز میں چاہ رہا ہوں نہیں ملی, تو میری تربیت کس کے ذریعے سے کرانا چاہتے ہیں؟ صبر کے ذریعے سے. ایسے ہی سمجھ لینا چاہیے ہر چیز. تو یہ مخالف حالات پیش آتے ہیں, ان کا مقابلہ کرنا, اسی سے آدمی میں امتیاز پیدا ہوتا ہے دیگر مخلوقات پر, اور جس فضیلت و برتری اور فوقیت کو اس کے لیے متعین کیا گیا ہے وہ حاصل ہوگی اسی ذریعے سے. باقی انشاءاللہ العزیز مغرب کی نماز کے بعد اللہ تعالیٰ سے معاملے کی توفیق.